इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुरू।
जब कोई दिल तोड़ता है दर, तो आंसू निकलते हैं, और जब उम्मीदें तो।
This is VOA News via remote. I'm Diane Roberts. British police said today a deadly stabbing spree in a park in the southern English town of Reading is now being treated as a terrorism incident. The counter-terrorism policing network will take over the investigation. They've detained a 25-year-old suspect in the case and say they are not looking for any other people in connection with the incident. Police say one person stabbed to death three others in a park filled with families and friends. Three others were seriously injured. Prime Minister Boris Johnson condemned the, quote, appalling incident, end quote. Britain has witnessed two terror-related attacks in the past year. Black Lives Matter protest against U.S. President Donald Trump began peacefully as the president held his first campaign rally in months in Tulsa Saturday, despite warnings from public health officials about the coronavirus. Protesters flooded the city's downtown streets in the state of Oklahoma and briefly blocked traffic at an intersection. Meanwhile, Trump supporters gathered inside the 19,000-seat BOK Center for what was believed to be the largest indoor event in the country since restrictions to prevent the COVID-19 virus began in March. Many of the president's supporters were not wearing masks, despite the recommendations of public health officials to keep the coronavirus from spreading. More than 464,000 people have died globally from the coronavirus, and in the hard-hit United States, that number nears 120,000. Brazil, the UK, and Italy follow in deaths. With more than 2.2 million cases, the U.S. has more infections than anywhere else in the world. Brazil and Russia follow with more than 1 million and more than 583,000 infections, respectively. The number of confirmed infections is 8.8 million globally. For more on these and other stories, visit us at voanews.com. This is VOA News. Here's what's happening around the world in coronavirus news. Spain reopened its borders to European tourists Sunday as the continent continues to ease lockdowns put in place to quell the spread of the new coronavirus. Once the country with the third highest number of confirmed cases of COVID-19, Spain has now fallen to seventh place, according to the Johns Hopkins Coronavirus Resource Center. But while Europe sees slow improvement, countries including Brazil, South Africa, India, and the United States are reporting alarming increases. Local authorities in the Chinese capital of Beijing have set up more than 2,000 testing sites across the city that had obtained 2.3 million samples, according to state news media. The Palestinian Authority announced Saturday it was temporarily closing the cities of Hebron and Nablus in the occupied West Bank after a sharp rise in infections. Only goods will be allowed in, Palestine's prime minister told journalists. Even though Greece is slowly but steadily lifting strict COVID-19 restrictions across the country, it is keeping more than 120,000 asylum seekers in lockdown. They're crammed in overcrowded camps to contain the spread of the coronavirus. It has killed 190 people in the relatively infection-free country. In a terse weekend statement, Greece's migration and asylum ministry said confinement for those in the country's migrant holding centers would be extended through July 5th, the second such extension decreed by authorities since they were first imposed in March. The first plane load of international students to return to Australia since COVID-19 border closures is due to touch down in Canberra next month. The planned return of about 350 foreign students would be the first major reopening of Australia's tightly sealed international borders. Under a plan approved by the regional authority that governs Canberra and the surrounding area, a chartered flight would bring the students from a major travel hub in Asia. They would be sent into isolation for 14 days and would be tested for the new coronavirus at the beginning and end of their stay before being allowed to resume their studies. Britain will seek changes to the law to allow scrutiny of certain foreign takeovers. The government wants to ensure this change of control would not threaten the country's ability to tackle public health emergencies, such as the coronavirus outbreak. Sunday, the government said it would introduce changes to the Enterprise Act Monday, allowing it to intervene if a business involved in a pandemic response became the target of a takeover. Vladimir Putin is considering running for a new term as Russia's president if voters approve constitutional changes that would enable him to do so. That according to Russian news agencies who quoted him. Russia will hold a nationwide vote from June 25th to July 1st on proposed changes to the Constitution. Via remote, Diane Roberts, VOA News.
السلام علیکم سامعین، پروگرام جہاں رنگ کے ساتھ شہناز عزیز حاضر ہے۔ آج ہم جن موضوعات پر بات کریں گے ان میں بلیک لائفز میٹر نامی تحریک، پاکستان میں کووڈ 19 کی تیزی سے بگڑتی ہوئی صورتحال اور پاکستان کے نئے مالی سال کے بجٹ میں دفاعی بجٹ پر بات چیت شامل ہے۔ تو سب سے پہلے بات کرتے ہیں جارج فلوئڈ کی ہلاکت کے بعد شروع ہونے والی احتجاجی تحریک بلیک لائفز میٹر کی۔ امریکہ میں شروع ہونے والا یہ احتجاج، جس نے کئی بار پرتشدد شکل بھی اختیار کی ہے، دنیا کے کئی ملکوں تک پھیل گیا ہے، جن میں برطانیہ سر فہرست ہے۔ برطانیہ میں گزشتہ کئی روز سے احتجاج جاری ہے، جس کے دوران مظاہرین نے ماضی میں غلاموں کی تجارت سے وابستہ شخصیات اور نو آبادیاتی دور کے رہنماؤں کے مجسموں کو نقصان پہنچایا ہے۔ ان کا کہنا ہے کہ برطانیہ میں ایسی تمام شخصیات کے مجسمے ہٹا دینے چاہیے جو ماضی میں سیاہ فام اور دیگر نسلوں کے خلاف امتیازی سلوک میں ملوث رہے ہیں۔ اور اس احتجاج میں لندن کے پارلیمنٹ اسکوائر میں نصب جن مجسموں کو نقصان پہنچایا گیا، ان میں ونسٹن چرچل اور مہاتما گاندھی کے مجسمے شامل ہیں۔ ان مجسموں پر پینٹ اسپرے کیا گیا اور ان کے چبوتروں پر ریسسٹ یعنی نسل پرست کے الفاظ تحریر کیے گئے۔ مہاتما گاندھی کے ناقدین کا کہنا ہے کہ جنوبی افریقہ میں اپنے قیام کے دوران انہوں نے وہاں کے سیاہ فام افراد کے لیے حقارت آمیز الفاظ استعمال کیے تھے اور ان کے خلاف جارحانہ رویہ رکھا تھا۔ تو اس بارے میں بات کریں گے متعدد ماہرین سے، کیونکہ ایک طرف جہاں مظاہرین مجسموں کو ہٹانے پر زور دے رہے ہیں، اس کے مخالفین کا کہنا ہے کہ یہ مجسمے ایک ایسی تاریخ کا حصہ ہیں جو برطانیہ کا ماضی ہے اور ماضی کو فراموش نہیں کیا جا سکتا، خواہ ان کے ساتھ منفی یادیں بھی کیوں نہ وابستہ ہوں۔ برطانیہ کے وزیر اعظم بورس جانسن نے کہا ہے کہ وہ آخری سانس تک سابق وزیر اعظم چرچل کے مجسمے کی حفاظت کریں گے۔ تو ہم نے اس مسئلے پر متعدد ماہرین اور تاریخ دانوں سے بات کی ہے اور ہم یہ سلسلہ مختلف پروگراموں میں آپ کو سناتے رہیں گے۔ آج آغاز کرتے ہیں یہاں نیو یارک کے ہیملٹن کالج کی اینتھروپولوجی کی پروفیسر مریم دورانی سے، وہ اس کے بارے میں کہتی ہیں۔
میں ایکچولی اپنے ریسرچ میں بھی پاکستانی اور دیسی یوتھ کے ساتھ کام کرتی ہوں اور پھر میں پڑھاتی بھی ہوں یہاں پر، اور جنرلی سارے آج کل نوجوان لوگ جو ہیں اس ایشو پہ بہت زیادہ انہوں نے اٹینشن دی ہوئی ہے اور وہ کافی سوچ رہے ہیں کہ اس کا کیا مطلب ہے، کیا مطلب ہے ہمارے اسکول کے لیے، ہمارے نیبرہڈ کے لیے۔
تو آپ کی کلاس میں جو ہے جو سفید فام اسٹوڈینٹس ہیں کتنے ہیں؟
جی ہمارے کالج میں جنرلی زیادہ امیرکن گورے اسٹوڈینٹس ہیں، کالج بھی کافی مہنگا ہے تو کافی سارے اسٹوڈینٹس کافی کمفرٹیبل ایڈوانٹیج بیک گراؤنڈ سے آتے ہیں، لیکن کالج کوشش کرتی ہے کہ وہ اپنے اسٹوڈینٹس کے اندر ڈائیورسٹی ہو، تو کافی سارے اسٹوڈینٹس بھی ہوتے ہیں جو مائنورٹی گروپ سے آتے ہیں، ریس کی طور سے اور کلاس اور اکنامک بیک گراؤنڈ کی طرف سے بھی۔ یہ اس سے کافی انٹرسٹنگ ہمارے مطلب ڈسکشنز ہوتی ہیں، بیکاز اسٹوڈینٹس کبھی انہوں نے پہلے ایک دوسرے کے ایکسپیرینسز کبھی سنے نہیں ہیں ان پرسن، تو کبھی کبھی اس بات سے ٹینشن بھی ہو سکتی ہے کلاس میں۔ تو میں اپنی کلاسز میں ضرور کوشش کرتی ہوں کہ ہم ڈسکشنز کریں ریسپیکٹفلی، لیکن ان ایشوز پہ بات کریں، اس لیے یہ بہت ضروری ٹاپکس ہیں آج کل بات کرنے کے لیے،
کیونکہ یہ تحریک جو ہے بہت آگے تک چلی گئی اور دوسرے ملکوں میں بھی بہت بڑے بڑے مظاہرے ہوئے، جن میں سب سے زیادہ برطانیہ کا میں ذکر کرنا چاہوں گی کیونکہ وہاں بڑی تعداد میں جنوبی ایشیا کے باشندے آباد ہیں۔ تو ان کا وہاں پر یہ مطالبہ سامنے آیا ہے کہ ماضی میں غلاموں کی تجارت سے جو وابستہ شخصیات تھیں یا جو نو آبادیاتی دور کے رہنما تھے، ان کے مجسموں کو یا تو ڈیمیج کر دیا گیا، اور یہ بھی ہوا کہ ایک کو تو بلکہ توڑ کے دریا میں پھینک دیا گیا۔ تو ان کا یہ کہنا ہے کہ یہ بلیک لائفز میٹر تحریک جو ہے اس کا ایک فیصلہ کن مرحلہ ہے۔ तो जहाँ अमेरिका में 2017 में काफ़ी एहतजाज हुआ था, उससे पहले भी होता रहा, तो आप मुझे बताइए कि क्या महसूस करती हैं आपके ये जो 771 के करीब मुजस्मे हैं जिनमें ज़्यादातर जो है सदर्न स्टेट्स में है अमेरिका की, तो क्या वाकई उनको हटा देना चाहिए या उन्हें एक तारीख, जैसा कि आर्गुमेंट है कि वो एक तारीख का हिस्सा है, उन्हें डर रखना चाहिए?
मेरे ख्याल से कि हर तारीख में लोगों को पता होता है कि इंसानियत की रिस्पेक्ट कैसे करते हैं, और हर ज़माने में लोग होते हैं जो कहते हैं कि ये सही बात है और ये गलत बात है। तो इन लोगों को उन्होंने जो ज़्यादा सदर्न स्टेट्स में और लोगों ने मतलब इतना ज़्यादा इम्पोर्टेंस दिया हुआ है अपने स्कूल्स में, अपने शहरों में, अपने यू नो हिस्ट्री में, ये जब ये करते हैं तो ये एक बहुत ही इमोरल क्या कहते हैं यू नो फ्रेमवर्क को उठाते हैं और कहते हैं कि ये हमारा हिस्ट्री है। लेकिन उसी वक्त जैसे वो ये कर रहे हैं, ये एक्नॉलेज नहीं करते हैं कि उस हिस्ट्री ने किस तरह से लोगों को ख़राब किया, उनकी ज़िंदगियां ख़त्म कर दी, उनके अपॉर्चुनिटीज़ में कोई पॉसिबिलिटीज़ नहीं थी, इस्पेशली जो अमेरिका में रहते हैं ब्लैक पीपल। तो वो मेरे ख्याल से इन स्टैचूज और इस तरह के सिंबल्स को अगर हटाया जाए तो फिर हम सही अमेरिका को देख सकते हैं कि ये इनको हटाना भी एक हिस्टोरिक इवेंट है। ये काफ़ी हिस्टोरियंस ने ये बताया है कि इन स्टैचूज को खड़ा करना भी एक हिस्टोरिक इवेंट था, एक ज़माना था जब इस तरह के इन शख्सों को वो ज़्यादा क्वेश्चन नहीं करते थे कि ये गलत है ये सही है, लेकिन अस्यूम करते थे कि ये सही है। लेकिन अब आप देखें कि अगर इसको हम गिरा रहे हैं तो ये भी एक हिस्टोरिक इवेंट है कि लोग इतना ज़्यादा उनको समझ आ गई है कि इस तरह के स्टैचूज को रखना, उस ख्यालात को भी रखना और जिंदा रखना का एक तरीका है। तो वाइट सुप्रीमेसी को जो हम कहते हैं, और वाइट सुप्रीमेसी जो एक आइडियोलॉजी है जो कॉलोनियलिज्म के बेसिस है, जिस पे कॉलोनियलिज्म किया और जिसके बेसिस पे स्लेवरी सिस्टम बनाया गया था कि जो वाइट गोरे लोग हैं उनका हक है कि बाकी लोगों के ऊपर रोक जबाना, ये वाइट सुप्रीमेसी जो कॉन्सेप्ट है ये स्टैचूज वो उसको रिप्रेजेंट करते हैं। तो आजकल जो नौजवान और नॉट जस्ट यंग पीपल लेकिन बाकी भी सारे लोग जो इस आइडियोलॉजी को रिजेक्ट कर रहे हैं, वो इस हिस्ट्री को भी कह रहे हैं कि इसको हमको सही करना है और इस तरह हम नहीं आगे चल सकते हैं, इस तरह मुल्क आगे नहीं बढ़ सकता अगर हम इस तरह की सुप्रीमेसी को जिंदा रखें।
मेरा अपना ख्याल ये है कि जब आप कोई मुजस्मा खड़ा करते हैं ना, अगर आप किसी बच्चे को दिखाएं तो वो यही समझेगा कि एक ट्रिब्यूट है, इस आदमी ने कोई बहुत बड़ा काम किया है तो उसका मुजस्मा यहाँ पे लगा हुआ है। तो शायद आप तारीख को तो रखें और तारीख में लिखें इन सब बातों को जो कुछ बातें हैं, लेकिन मुजस्मे क्या आपके ख्याल में रिफ्लेक्ट नहीं करते एक तरह से इज्जत को और एहतराम को, बजाय इसके कि वो किसी तकलीफ दे माजी की याद दिलाए?
हाँ जी एग्जैक्टली, आई थिंक आपने बिल्कुल ये सही पॉइंट है कि इस तरह के स्टैचूज को रखने से लगता है कि ये जो इंसान है ये कोई इनकी तरह बनना चाहिए, इनको रिस्पेक्ट मिल रहा है।
तो क्या आपकी क्लास में कभी डिस्कशन हुआ, मतलब मैं खासतौर पे जानना चाहती हूँ कि नौजवान क्या कहते हैं?
मतलब आजकल एक्चुअली मेरी क्लास के जो बच्चे हैं वो, हमारा सेमेस्टर एक दो हफ्ते पहले ख़त्म हो गया था, लेकिन मेरे कुछ स्टूडेंट्स हैं जिन्होंने वॉलंटियर किया है कि हमने और मतलब पढ़ना है और साथ बैठ के सोचना है जो आजकल सब कुछ हो रहा है। तो मेरे ख्याल से आजकल सारे जो मेरे स्टूडेंट्स हैं उनको बहुत ज़्यादा इंटरेस्ट है कि ये क्या हो रहा है, उनको वो समझने की कोशिश कर रहे हैं। कुछ स्टूडेंट्स के लिए कुछ यू नो वो पहले से उन इलाकों से आ रहे हैं, जिस तरह जो मेरे स्टूडेंट्स क्वींस से हैं या ब्रुकलिन से हैं, तो वो उनके सामने आजकल इतने सारे प्रोटेस्ट हो रहे हैं, वो पार्टिसिपेट कर रहे हैं और वो सीख रहे हैं कि ये किस तरह करते हैं ऑर्गेनाइजिंग, किस तरह प्रोटेस्ट करते हैं। लेकिन जो बाकी स्टूडेंट्स हैं जो शायद सबर्ब्स में रह रहे हैं, उनके घर के सामने यू नो प्रोटेस्ट नहीं हो रहे हैं, वो अपने दूसरे एजुकेशन कर रहे हैं, ऑनलाइन पढ़ रहे हैं और सोशल मीडिया, मेरे ख्याल से मतलब आजकल नौजवान ऑब्वियसली सारा अपना न्यूज़ और इन्फॉर्मेशन सोशल मीडिया से ही लेते हैं, वो ज़्यादा टीवी न्यूज़ तो नहीं देखते हैं, तो उस तरह के प्लेटफॉर्म से उनको काफ़ी इंगेजमेंट है। और मैं मतलब अपने लिए अगर मैं बोलूँ तो पिछले मैं 20 सालों से ये काम किसी तरीके से कर रही हूँ। जब मैं कॉलेज में थी तो सितंबर 11 की जो बॉम्बिंग्स थी वो हुई थी उस वक्त, और उस वक्त से लेके आज तक अगर मैं देखूँ तो आजकल के जो नौजवान हैं वो सबसे ज़्यादा इन्वॉल्व्ड हैं जब 9/11 हुआ था तो ज्यादा मुसलमान स्टूडेंट्स को अफेक्ट हो रहा था, तो हमको पता था कि क्या हो रहा है लेकिन बाकी लोगों को इतना नहीं पता था. लेकिन मेरे ख्याल से पिछले 20 सालों में इतना ज्यादा ऑर्गेनाइजिंग और प्रोटेस्ट हुआ है, स्पेशली जो फर्गसन में हुआ था और डिफरेंट जो कहते हैं पुलिस किलिंग्स जो हुई हैं पिछले 5-6 सालों में, उन्होंने ये सब कुछ देख के वाकई एक मोमेंट है कि कुछ चेंज हो रहा है. जिस तरह से कुछ सिटी काउंसिल्स अब डिसाइड कर रही हैं कि पुलिस को हमने डिफंड करना है, ये बहुत तारीखी बात है बिकॉज अमेरिका में ये कभी पहले नहीं हुई है इतनी बात नेशनल स्केल पे. तो आई थिंक स्टूडेंट्स आजकल ये सब कुछ देख रहे हैं और ये सब कुछ वो सोच रहे हैं, इसलिए वो हमारी नेक्स्ट जनरेशन है. वो जैसे अब कॉलेज ख़त्म करेंगे तो फिर उनकी जिंदगियाँ शुरू हो रहेंगी अडल्ट के फेज के, और आई थिंक वो सब बहुत इंटरेस्टेड हैं कि यह क्या हो रहा है.
अच्छा, एक और जो चीज़ इस दफ़ा नज़र आई जो जितने भी मुजाहरे थे उसमें, कि जो बड़ी बड़ी इस्लामी तंजीमें थीं इनके बहुत सारे लोगों ने हिस्सा लिया इन मुजाहरों में और वो शामिल हुए इस एहतजाज में. कैसे पहले आपको कोई मिसाल नज़र आई थी कि मुसलमान सैफ आम अमरीकी जो इनके साथ मिल के किसी एहतजाज में शामिल हों?
हाँ जी, मेरे ख्याल से शुरू से एक्चुअली मुस्लिम्स जो अमेरिका में हैं वो यू नो अगर आप जाएं लेट 1800s अर्ली 1900s जो मुस्लिम आते थे अमेरिका, वो रहते थे ज़्यादातर उसी इलाकों में जहाँ अदर माइनॉरिटीज़ रेशल माइनॉरिटीज़ रहती थी. ब्लैक मुस्लिम्स बने इसी इसी के कहते हैं दौरान में जब वो मुस्लिम इमिग्रेंट्स यहाँ आए थे 1900s के शुरू में और बीच में. तो जैसे आपको पता है मैल्कम एक्स, नेशन ऑफ इस्लाम और मोहम्मद अली, ये सारे जो बहुत ही फेमस ब्लैक फिगर्स हैं हम US हिस्ट्री में, ये सारे मुसलमान थे. तो एक तरह से वो हमेशा से चल रहा है कि इस्लाम अमेरिकन एक प्रैक्टिस है, और जो आजकल अमेरिका में 1/3 सारे मुस्लिम्स में से ब्लैक मुस्लिम्स हैं, ठीक है, और फिर 1/3 है अरबी और 1/3 होंगे साउथ एशियन या देसी. तो आप अगर इस तरह देखें तो वो मूवमेंट्स थी, लेकिन फिर जब लेटर जो माइग्रेंट्स आए थे 1965 इमिग्रेशन बिल के बाद, वो ज़्यादा अपने क्लोज्ड कम्युनिटीज़ में ज़्यादा रहना प्रेफर कर रहे थे. वो इतना ज़्यादा मिक्सिंग नहीं हो रहा था मुस्लिम कम्युनिटीज़ के बीच में. तो ब्लैक मुस्लिम्स जो अलग रहते थे, अरबी मुस्लिम्स अलग होते थे और देसी मुस्लिम्स भी अलग रहते थे. अपनी मस्जिद भी ज़्यादा शहरों में ना अलग बनाई हुई थी. लेकिन आजकल जो स्टूडेंट्स हैं, जो यंग पीपल हैं, स्पेशली जो पिछले मेरे ख्याल से 2001 से, लेकिन ज़्यादा इवन अभी पिछले 10 सालों से, ये स्टूडेंट्स यंग पीपल इतना ज़्यादा फ़र्क इस तरह से नहीं देखते हैं. उनको नज़र आता है कि अगर हम साथ काम करेंगे, अगर हम सब मुसलमान मिलके रहेंगे तो इसमें हमारी सबकी बेहतरी है. और ये काफ़ी फ़र्क है आई थिंक इवन मेरे जनरेशन से, जब लोग इतना ज़्यादा नहीं, वो कॉलेज तक होता था लेकिन कॉलेज के बाद ख़त्म हो जाता था. लेकिन आजकल मेरे ख्याल से वो फ़र्क है, कॉलेज के बाद भी लोग कम्युनिटीज़ में बहुत ज़्यादा इंटरेशियल सॉलिडेरिटी बनाते हैं, जो बहुत अच्छी बात है.
अच्छा मरियम, ये तो गुलामों की तिजारत की बात थी अमेरिका में, लेकिन बरतानिया में एक एहतजाज शुरू हुआ है महात्मा गांधी के मुजस्मों के खिलाफ. उसमें वो भी लोग हैं जैसे चर्चिल जो एक सियाह फामों के खिलाफ जिनकी थी. उसमें लंदन के मेयर ने गुज़िश्ता एतवार के मुजाहरों के बाद कहा था कि अब हम एक कमीशन तश्कील दे रहे हैं जो दारुलकूमत के अहम अलामतों और मकाम का जायज़ा लेगा जहाँ पे ये यादगार नज़्म है. तो महात्मा गांधी के लिए मुख्तलिफ किताबें जो हैं उनके बारे में कि वो सियाह फामों को हकारत आमेज उन्होंने अल्फाज इस्तेमाल किए उन किताबों के मुताबिक, इस वजह से भी मुजस्मों को हटाना चाहिए, क्योंकि महात्मा गांधी का बहरहाल पूरी जो हिस्ट्री है और तारीख जो है इंडिया पाकिस्तान की, उसमें बड़ा अहम नाम है उनका.
इंग्लैंड में अगर आप देखे जाएं तो जी, ये एक इम्पोर्टेंट मतलब हिस्सा है गांधी की कहानी में कि वो थे एंटी ब्लैक अपने पॉलिटिक्स में, और उनकी जो एंटी ब्लैकनेस थी वो शुरू हुई थी उनकी एक्चुअली साउथ अफ्रीका में. इंडिया की इंडिपेंडेंस मूवमेंट को शुरू करने से पहले उनकी एंटी ब्लैकनेस जो थी वो साउथ अफ्रीका में, वो मतलब लोगों को पता था, उनकी राइटिंग्स में थी एक्सेट्रा. तो ये प्रिंसिपल जो है कि अगर उन्होंने इंडिया जाके इंडियंस के लिए उन्होंने कुछ अच्छा किया तो ये डायरेक्ट ट्रांसफर मतलब इंग्लैंड में अगर हो जाए तो वो एंटी ब्लैकनेस तो फिर उन्होंने रिकग्नाइज किया जैसे वो जायज़ है, जैसे वो गलत नहीं था. तो अगर आप ब्रिटेन के कॉन्टेक्स्ट में अगर आप सोचें तो वहाँ जहाँ एंटी ब्लैकनेस इतना ज़्यादा वहाँ पर भी कॉमन है, अगर उस जगह में आप किसी को ले आए जो गांधी जी जैसे हैं, अगर उनको वहां ले आए तो अगर उनकी एंटी ब्लैकनेस के बारे में अगर बात नहीं करें तो फिर वो तो दोबारे से आइडियोलॉजी रहती है ना, वो उन्होंने दोबारे से एक तरह से एक्सेप्ट कर लिया है. तो आई थिंक जनरली अभी इंग्लैंड में और हर जगह ये जो एंटी ब्लैकनेस का जो आइडियोलॉजी है, फ्रेमवर्क है, सिस्टम्स हैं, इनको खत्म करने की प्रायोरिटी सबने दी हुई है कि इसको खत्म करना है. जो ब्लैक लाइव्स मैटर का जो स्लोगन है वो आता ही इसी तरह के कॉन्टेक्स्ट के लिए जहां आपको कहने की जरूरत पड़ती है, बिकॉज पहले से लोगों को ये एक्सेप्टेंस नहीं है कि ब्लैक लाइव्स मैटर. इसका जो बहुत ही मतलब लाइक बेस लेवल जो लॉजिक था ना वो यही था. और ये एक्चुअली शुरू हुआ था एज अ हैशटैग जब फर्गसन में जो किलिंग हुई थी माइकल ब्राउन की, और पुलिस ऑफिसर जिसने उसको मर्डर किया था उसको उन्होंने फ्री किया था. तो उसी वक्त जो तीन औरतें हैं, थ्री ब्लैक वुमेन, जिन्होंने ये हैशटैग शुरू किया था कि नहीं ये हमको दिखाना है कि ब्लैक लाइव्स डू मैटर, कि इस तरह से उनके खिलाफ जो किलिंग्स और इस तरह के वायलेंस जो हो रहा है, स्टेट वायलेंस, इसको हमको खत्म करना है. तो इस तरह से देयर इज नो रूम फॉर कॉम्प्रोमाइज. इस तरह से कोई जगह नहीं है कि आप ये रख सकते हैं लेकिन इसको नहीं रख सकते हैं. जनरली जो मतलब पॉइंट है एबोलिशन का, जो पॉइंट है यही है कि हमको ये एंटी ब्लैकनेस को खत्म करना है. और एंटी ब्लैकनेस जो है वो काफी हमारे अमेरिका में, इंग्लैंड में सिस्टम्स के अंदर बनाया हुआ है. और ये एक्चुअली पाकिस्तान में भी लोगों ने बात करना शुरू किया, जिस तरह से जो कराची में शीदी कम्युनिटी है जिनका एंसेस्ट्री अफ्रीका से है, तो आजकल एक अफ्रो पाकिस्तानी शीदी औरत जो MP है, राइट, उन्होंने भी ब्लैक लाइव्स मैटर के बारे में बात किया है पाकिस्तान के अंदर. तो ये जो एंटी ब्लैकनेस है ये किसी एक जगह पे मतलब सिर्फ नहीं है, काफी जगहों पे है. और हम सबको अपने तौर पे ये इंसानियत की इम्पोर्टेंट फाइट को लड़ना चाहिए कि ब्लैक लाइव्स मैटर.
अच्छा मरियम, ये तो बात हुई तहरीक की, लेकिन जैसे मैं देख रही थी तो मैनचेस्टर यूनिवर्सिटी में एक मुजस्मा है गांधी जी का, और जब उसको नस्ब करने की बात हो रही थी, मेरा ख्याल है कि 2-3 साल पुरानी बात है, तो बहुत प्रोटेस्ट किया था वहाँ पे स्टूडेंट्स ने और लेटर्स भी लिखे थे जो सिटी काउंसिल है उसको, तो वहाँ पे क्या ज़रूरी है इस तरह के मुजस्मे नस्ब करना?
मेरे ख्याल से पहला क्वेश्चन होना चाहिए कि उसको रखने की क्या जरूरत
है. यही मैंने पूछा आपसे कि उस वक्त लगाया क्यों गया.
आई डोंट नो मतलब किस तरह से क्यों लोगों को मतलब ज्यादातर अगर आप देखें तो स्टैच्यू ज्यादा मर्द होते हैं, स्टैच्यू ज्यादा वो होते हैं जो लीडर्स होते हैं. तो एक तरह से यू नो आपको पता है कि पेट्रियार्की और नेशनलिज्म के हेडिंग पर इस तरह के कैरेक्टर्स को ज्यादा उठाते हैं, और जो हिस्ट्रीज में हमेशा वो लोग भी होते हैं जिनको आगे नहीं ज्यादा लाते हैं लेकिन जिन्होंने बहुत इंपॉर्टेंट काम किया हुआ है हिस्ट्री में. तो मेरे ख्याल से ये एक अच्छा एक मोमेंट है रिफ्लेक्ट करने के लिए कि ये किस तरह से ये डिसीजंस बनती हैं, और आगे अगर हम किसी का स्टैच्यू अगर बनाएंगे तो क्यों और किस वजह से, और कि आइडियोलॉजी क्या है इसका स्टैच्यू रखने की.
यहाँ है अमेरिका में मौजूद यूनिवर्सिटीज में मुख्तलिफ मुल्कों की सियासी शख्सियत के मुजस्मे?
मेरे ख्याल से ज्यादा नहीं, यहाँ तो स्पेशली मैं ज्यादा यहाँ नॉर्थ ईस्ट के कॉलेजेस में और यूनिवर्सिटीज में मैंने पढ़ा है, और यहाँ पर ज्यादा अपने अमेरिकन लीडर्स को ही ज्यादा मतलब करते हैं. जैसे हैमिल्टन कॉलेज में अलेक्जेंडर हैमिल्टन का स्टैच्यू है, लेकिन हैमिल्टन कॉलेज जो है वो एक्चुअली ओनाइडा नेशन जो है, इंडिजिनस नेशन, उनके एंसेस्ट्रल लैंड्स पे बनी हुई है, और उनका कोई स्टैच्यू नहीं होगा. उनका सिर्फ नाम शायद एक प्लेक पे कहीं हो लेकिन उससे ज्यादा नहीं है. तो ये जो है ना हिस्ट्री जो है वो हमेशा सिलेक्टिव होती है, और वो कुछ नैरेटिव्स को आगे लाते हैं, और अमेरिका में भी ज्यादा अपने नेशनल लीडर्स को ज्यादा लाते हैं जो काफी सारे मतलब मैन होते हैं.
वैसे ये तो मुझे समझ में आने वाली बात है कि एक चेयर आपने अपने किसी, अगर आपको एक लीडर का बड़ा एहतराम है उसके नाम से आपने एक चेयर किसी यूनिवर्सिटी में शुरू की और जहाँ स्कॉलरशिप देते हैं या जो भी देते हैं, लेकिन मुजस्मे वाकई मतलब मेरे लिए समझने से मैं कासिर हूँ कि एक अगर अमीर ख़ानदान है उसने डोनेट कर दिया है मुजस्मा, तो यूनिवर्सिटीज़ को तो पहले सोचना चाहिए ना लगाने से पहले कि उसके लगाने की वजह क्या है उस मुजस्मे की.
हाँ नहीं, लेकिन यूनिवर्सिटीज़ का प्राइमरी काम होता है ना पैसे कलेक्ट करना. पैसे जब आ रहे होते हैं तो फिर वो इस तरह के
क्योंकि बहुत दफा इस तरह के हंगामे भी हुए, प्रोटेस्ट भी हुआ, लेकिन आखिर में हर चीज खत्म हो गई. लेकिन इस दफा जैसे कि पुलिस को डिफेंड करने पे बात हो रही है या इन मुजस्मों को हटाने पे बात हो रही है, तो आपको लगता है कि किसी मंतकी अंजाम तक पहुंचेंगी ये सारी बातें?
मेरे ख्याल से ये एक प्रोसेस शुरू हुआ है काफी मतलब लाइक डेकेड से ये एक चल रहा है एक लड़ाई एंटी इम्पीरियलिज्म एंटी कॉलोनियलिज्म और एंटी कैपिटलिज्म की लड़ाई कि हमारे सोसाइटी में अमेरिका में स्पेशली मतलब 80s 90s को अगर आप देखें तो इनइक्वालिटी बहुत ज़्यादा बढ़ गई है और जो वेलफेयर सिस्टम है स्टेट के जो वेलफेयर सिस्टम्स हैं उनको ऐसा ऐसा छोटे छोटे बना देते हैं जिस तरह एजुकेशन की जो फंडिंग है अमेरिका में उन्होंने डिफंड कर ली है लेकिन पुलिस की फंडिंग कभी कम नहीं हुई है उसको सिर्फ इंक्रीज किया है ये जो इनइक्वालिटीज जो प्रोड्यूस हुई है पिछले 20-30-40 सालों से जितना भी अगर आप देखना चाहें तो एक नैरेटिव गवर्नमेंट ने बनाया था कि सिविल राइट्स एक्ट जब पास किया था तो कंडीशंस जो है ना माइनॉरिटी पॉपुलेशंस के लिए बेहतर होंगी और ये जो नैरेटिव है ये काफी सालों से ये हम सबको पढ़ाया गया था जब हम स्कूल में थे तो यही हमको बताते थे कि अमेरिका में आप कुछ भी कर सकते हैं यहाँ पर सिविल राइट्स हैं आपका कोई भी रेस हो आपका कोई भी बैकग्राउंड हो लेकिन जिस तरह से उन्होंने ये हमको सिखाया है लेकिन जो लोगों का जो एक्सपीरियंस है वो ऐसा नहीं गया है जो एक्सपीरियंस है उसमें ये हुआ है कि पुलिसिंग ज़्यादा उन्होंने इंक्रीज कर दी है फंडिंग क्या कहते हैं वेलफेयर सर्विसेज के लिए कम हो गए हैं मिनिमम वेज जो है वो बढ़ता नहीं है लेकिन जो अमीर लोग हैं वो उनकी जो वेल्थ है वो बढ़ती जाती है और कोई अकाउंटेबिलिटी नहीं है तो ये सब कुछ मेरे ख्याल से काफ़ी सालों से बिल्ड हो रहा था लेकिन 2-3 हफ्ते पहले जो जॉर्ज फ्लॉयड का जो मर्डर हुआ था वीडियो पे उसको देख के और उसकी उसकी जो इविलनेस जो था उस वीडियो का वो आई थिंक तरह से याद मतलब दोबारा से लोगों को आया कि वाकई कुछ चेंज ही नहीं हो रहा है कि अगर दिन के यू नो बीच में धूप उसके ऊपर आ रहा है और वो जो पुलिस ऑफिसर्स था इतने मतलब नो कंपैशन के साथ उसने उस जॉर्ज फ्लॉयड को मार दिया कैमरे पे उसको देख के सबको जो है ना मतलब वाकई कि ये की सिस्टम क्या है ये कौन सा सिस्टम है जिसमें इस तरह का कोई काम कोई करे और उसकी कोई अकाउंटेबिलिटी नहीं है उन्होंने उसको अरेस्ट भी नहीं किया था ना फिर प्रोटेस्ट शुरू हुई थी मतलब मंडे ट्यूसडे को और फिर वेंसडे को उन्होंने जो मिनियापोलिस का जो पुलिस ऑफिस था उन्होंने उसको जलाया था और उसके एक दिन बाद उन्होंने एक पुलिस ऑफिसर को अरेस्ट किया था और फिर उसके एक हफ्ते के बाद उन्होंने बाकी 3 को अरेस्ट किया था तो मेरे ख्याल से अब लोगों के अंदर जो है ना वो पेशेंस खत्म हो गया है सब्र खत्म हो गया है कि अगर ऐसे ही होता रहेगा तो कैसे मतलब बेहतर होगा किसी जनरेशन के लिए कौन बच्चों के लिए वाकई उनको इक्वालिटी मिलेगी अभी तक इक्वालिटी नहीं हुई है उन्होंने सिविल राइट्स एक्ट अगर पास कर लिया इसका ये नहीं मतलब है कि इक्वालिटी हो गया उन्होंने स्लेवरी को खत्म कर लिया इसका ये नहीं मतलब है कि लोगों की लाइफ चांसेस वाकई इम्प्रूव हुए हैं अभी एक और मतलब स्टेटिस्टिक है कि आजकल जो ब्लैक इन्फेंट मोर्टैलिटी रेट है कि वो अब दोबारा से उस लेवल्स पे आ गया है जो स्लेवरी के बिल्कुल के कहते हैं टाइम पीरियड का था लाइक हेल्थ केयर नहीं मिल रही है एजुकेशन नहीं है वेलफेयर सिटी वेलफेयर प्रोग्राम्स नहीं है प्रोटेस्ट इसी वजह से हो रही है और आई थिंक अगर ये जोर उनका रहेगा तो फिर गवर्नमेंट को चेंजेस लानी पड़ेंगी इसलिए कि लोग डिमांड कर रहे हैं
बहुत मैं आपका शुक्रिया अदा करती हूँ मरियम हमारे प्रोग्राम में आने का और बात करने का
ताज़ा तरीन खबरें रेडियो प्रोग्राम्स ऑडियो और वीडियो रिपोर्ट्स देखने सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है खबरें अब हर वक्त आपकी मुट्ठी में
ये थी न्यूयॉर्क में एंथ्रोपोलॉजी की प्रोफेसर मरियम दुरानी साहिबा बेफ्सी सिद्वा न सिर्फ पाकिस्तान बल्कि दुनिया भर में एक जानी पहचानी मुसन्निफ़ा हैं पाकिस्तान के शहर लाहौर से ताल्लुक़ रखने वाली ये नामवर मुसन्निफ़ा अब ह्यूस्टन में मुकीम है और उनकी मुतअद्दिद किताबें अमरीका आने के बाद भी शाया हुई उनकी कुछ किताबों पर फिल्में भी बनी हैं जिनमें दीपा मेहता की 2 मशहूर फिल्में फायर और वाटर शामिल हैं बेफ्सी सिद्वा इससे इत्तेफाक नहीं करती कि मुजस्मे ख्वाह किसी भी शख्सियत के हों उनको उखाड़ फेंका जाए उनका कहना है कि ये मुजस्मे तारीख का एक बाब हैं और उन्हें बाकी रखना चाहिए
नहीं ये अमेरिका में अभी ये चली है हवा ये पाकिस्तान में भी चली थी क्योंकि जब मैं बच्ची थी तो हम एक मलका का स्टैचू था क्वीन विक्टोरिया का गन मेटल में काला सा बना था वो एक लाहौर की चीज हो गई थी ना एक, और फिर पार्टीशन के वक्त उन्होंने कहा कि नहीं सारी चीजें ये हटा देनी चाहिए, तो उन्होंने हटा के म्यूजियम में रख दी। निकालने से कोई फायदा नहीं होता है, हिस्ट्री हमारी होती है और जो हिस्ट्री होती है वो भूल जाने की बजाय रखनी चाहिए कि ये हमारी हिस्ट्री थी। अगर वो निकाली दी जाए तो फिर हमारी हिस्ट्री कुछ नहीं रहती और हम कुछ नहीं रहते। हिस्ट्री एक जरूरी चीज है, तो जो भी मुल्क में ये स्टैचूज बने हैं उनको नहीं हटा देने चाहिए, वो उनकी हिस्ट्री है, उनका अमानत है, उनको रखनी चाहिए।
लेकिन बेबसी सिद्धा साहबा, मैं ये भी कहूँगी यहाँ पर कि एक तरह से जो भी कोई स्टैचू होता है तो एक तरह से उसकी तारीफ होता है, उस शख्स को ट्रिब्यूट पेश किया जा रहा होता है जिसका वो मुजस्मा होता है, ऐसा नहीं होता कि उसके ख़िलाफ़ होता है। तो बहरहाल एक अंग्रेज़ों के जुल्म व सितम की भी तारीख है, ग़ुलाम बनाने की, कलोनियलिज़म की, तो फिर क्यों उन मुजस्मों को बाकी, एक राइटर की हैसियत से आप क्यों समझती हैं कि फिर भी उन मुजस्मों को बाकी रखना चाहिए?
मेरे ख्याल में तो ये हिस्ट्री थी और ये भली हो बुरी हो जो भी हो हिस्ट्री हमारी है और इनको दोहराने देना चाहिए। एक पूरी कौम आती है तो उनके जात के किस्म किस्म के उनके रहने के होता है, कोई एंगल टॉम बनता है, कोई स्लेव बनता है, कोई कहीं नौकरी करता, जो भी है हिस्ट्री है और ये हिस्ट्री निकाली नहीं देनी चाहिए क्योंकि सारे मुल्कों में हटाने की कोशिश कर रहे हैं, ये मेरे ख्याल में गलत बात है।
लेकिन इसमें अब एक ख़तरा ये भी है कि जैसे कि इंग्लैंड में हुआ कि वहाँ पर एक ग़ुलामों के ताजर एडवर्ड कॉल्सटन गालबन नाम था, उनका मुजस्मा लोगों ने गिरा के तोड़ के सर में फेंक दिया, तो ये भी तो है कि अगर एहतजाज शुरू होगा तो पहला निशाना यही मुजस्मे बनेंगे।
ये उनके
ये भी एक यादगार है, उनकी हिस्सा चाहिए। यहाँ भी शाम लेकिन इंग्लैंड के शहरों में ये बात की कि गांधी जी ने चूंकि कुछ के बारे में डेरोगेटरी रिमार्क्स कानून खिलाफ लफ्ज लिखे, तब इन्हें ये मूवमेंट है कि उनके मुजस्मों को आना चाहिए।
ये तो बात की उनके साथ कह सकते हैं जो उन्होंने कहा वो रहना चाहिए, नहीं तो कि मैं सही आना ऐसे कह रहा था दूसरे परेशान नहीं, मेरी भी अपनी नाम आ गया जो वो जो हम कहते ये इंटरेस्टिंग मुद्दे का कॉन्ट्रीब्यूट किया था, तो चीजें से वो हकीकत हुई, हकीकत कभी भी तोड़ी नहीं है, हकीकत है कि उन्होंने ये बुरा कहा, वो ये तो कैसे खींच कर सिर्फ बुरा दिया फिर तो वो लफ्ज आगे हो जाता है, अगर उनके बारे में कुछ लिखना हो तो वो अकेले लिख सकते हैं।
अच्छा एक सवाल मैं आपसे पूछ रहा हूँ, अमेरिका में रही हैं और आपको बता दें कि मुसारे वाद के किस्सा देती हैं जो अभी तक शुरू हुई है,
ये उनका वो उनके दिमाग से है, ये जो हो रहा है शामिल कर रहे हैं सब चीजों में, बिल्कुल शामिल होनी चाहिए।
लोग नहीं जब आप कुछ लिख रही हैं क्या कर रही हैं इस वक्त आपके सामने?
मैं 84 साल की हो गई, अभी भी थोड़ा बड़ी हो गई ऐसी निकली, अभी एकेडमिक चैलेंजेस खास तौर पे ना कभी भाई का काम बंद मत भी नहीं, और उस एक तरफ मेरी क्रिएटर खुद में तर्जमा किया है जंगलवाला साहब नाम देके और मैं मेम साहब ने किया है, तो बहुत अला दर्जे के ट्रांसलेटर थे ना उस तारीख टीम का एक तर्जमा बहुत हुआ है। लेकिन इससे कोई फर्क पड़ा आपके हाल में नाम की तब्दीली है जिसका आप थी कौन थे? उनको समझ आ गया क्या है इंडिया में, उनको हमेशा इंडिया के बारे में सुन के वो किताब पढ़ना शुरू कर देते हैं।
ये वॉइस ऑफ अमेरिका है, अपन फेसबुक पर भी रास्ते देख सकते हैं facebook.com/voa2
वॉशिंगटन से आसिम खादिम हैं।
अमेरिकी मशहूर मुसन्निफा बेबसी सिद्धा जो कहते हैं कि माजी में गुलामों की तजारत से वाबस्ता शख्सियात और नौ आबादियाती दौर के रहनुमाओं के मुजस्मों को हटा देना चाहिए। تو یہ سلسلہ جاری رہے گا آئندہ پروگراموں میں، لیکن اب بات کرتے ہیں پاکستان میں کووڈ 19 کی صورتحال پر، خاص طور سے پاکستان کے صوبے بلوچستان میں کیا صورتحال ہے، اس پر بات کی ہے ہماری ساتھی نفیسہ ہود بھائی نے کچھ ماہرین سے، لیجیے سنتے ہیں۔
اس وقت ہم خصوصی پروگرام پیش کر رہے ہیں کہ پاکستان میں تیزی سے پھیلنے والے کورونا وائرس کے لیے صحت کی سہولیات کیا ہیں۔ واضح رہے کہ عالمی ادارہ صحت نے پاکستان کو اطلاع دی ہے کہ ان کا شمار ان ممالک میں ہے جہاں کورونا وائرس تیزی سے پھیل رہا ہے۔ ماہرین کا کہنا ہے کہ اس وقت پاکستان میں ٹیسٹنگ کی سہولیات دستیاب نہ ہونے کی وجہ سے میڈیا میں بتائے جانے والے کیسز اور اموات اصل صورتحال نہیں بیان کرتے۔ اس پروگرام میں آپ سنیں گے راولپنڈی میں نجی ہسپتالوں کے منتظم اور سینئر ڈاکٹر شمائل آرائیں، ان کے ساتھ ہوں گے بلوچستان میں کووڈ 19 کے لیے تعینات مرکزی سرکاری ڈاکٹر آفتاب کاکر، اور ایک غیر سرکاری ادارہ ایشین ڈیولپمنٹ آرگنائزیشن کے کنوینر ریاض رئیسانی۔ تو ڈاکٹر شمائل آپ ہی سے ہم شروع کرتے ہیں کہ کاروباری سرگرمیوں میں جو تیزی آئی ہے اس کے بعد پاکستان میں انفیکشنز کی تعداد میں بہت زیادہ اضافہ ہو گیا ہے، خیال میں کیا غلطیاں ہوئیں، یہ انفیکشنز کی تعداد کس واسطے اتنی زیادہ بڑھ گئی ہے؟
یہ ٹرینڈ جو ہے ہم فالو کر سکتے ہیں انٹرنیشنل سٹیٹسٹکس کے جو جمع کرنے والے بہت سے ایسے پورٹلز ہیں، انہوں نے اس کو اکٹھا بھی کیا ہے، اور اس پہ نظر آتا ہے کہ جب ہمارے ہاں حرکت، چونکہ گوگل کے حرکت ہے وہ بھی لوگوں کی موومنٹ کو بھی وہ ٹریک کرتا ہے، اس کے بالکل پیرلل جب موومنٹس کم تھیں بازاروں میں، مارکیٹس میں اور جگہوں پہ، تو اس کے ساتھ ساتھ آپ کے لوکل پھیلاؤ بھی کم تھا، لیکن جو ہی ہم نے اس میں نرمی کی اور اس کی وجہ سے ایک بہت بڑے لیول پہ لوکل ٹرانسمیشن جو ہے وہ 90% یا اس سے بھی زیادہ بڑھ گئی، کہ اب ہم ان ممالک میں شمار ہو گئے ہیں بہت ریپڈلی جن کا روزانہ انفیکشن کا ریٹ ٹرانسمیشن بٹوین 1.5 اینڈ 2 جو آر ناٹ کہلاتا ہے۔ اب ڈبلیو ایچ او نے بھی اس چیز کا ایک خط کے مدد سے پاکستان کی حکومت کو ایڈریس کیا ہے کہ یہ بہت تشویشناک ہے اور یہ ریپڈلی بڑھ رہا ہے۔
ڈاکٹر آفتاب کاکڑ، آپ ہنگامی مرکز میں انفیکشس ڈیزیزز کے اسپیشلسٹ ہیں، بنیادی طور پہ آپ کا کیا مشاہدہ ہے کہ یہ جو کیسز بڑھ رہے ہیں پاکستان میں یہ کس حد تک مقامی ہیں، اور جو ہم سن رہے ہیں کہ ایران کے اندر 8,000 اموات ہوئی ہیں، تو کراس بارڈر جو ہو رہی ہیں ٹریفک، اس کی وجہ سے کتنے لوگ ہیں جو انفیکٹ ہو رہے ہیں پاکستان میں بلوچستان میں؟
بہت شکریہ۔ ہم نے تو ایران بارڈر پہ جب انیشلی کیسز آئے تھے، ہم نے تو یہاں پہ کوارنٹین سینٹرز اور جتنے بھی پریکاشنری میئرز تھے ہم نے لے لیے، ہم نے یہاں پہ لوگوں کو رکھا اپنے پاس، لیکن ایسا ہے کہ ایئر ٹریفک آلموسٹ 2 منتھس تک چلی ہے، اور 2 منتھس کے بعد پاکستان میں وہ انہوں نے کوئی کوارنٹین سینٹر ایئر ٹریفک کے لیے انہوں نے کھولے اور کوئی اسکریننگ اسٹارٹ کی، اس سے پہلے کوئی اس طرح کا انہوں نے پریکاشنری میئرز نہیں لیے تھے۔ میری اسسمنٹ اپنی، میں یہ بالکل نہیں کہتا کہ ایران سے اتنی بڑی تعداد میں انفیکشن آئی ہے، انفیکشن ہمارے پاس سعودی عرب سے بھی آئی ہے، انفیکشن ہمارے پاس جو کیسز تھے جن کے ہم نے ڈیٹیل اے پی کیے وہ انگلینڈ سے بھی ہمارے پاس آئی ہے، یو ایس اے سے، پورے مطلب جان سے بھی ایئر ٹریفک سے لوگوں نے ٹریول کر کے پاکستان آئے، وہ انفیکشن ساتھ لے کے آئے ہیں۔
ایشین ڈیولپمنٹ آرگنائزیشن کے ریاض رئیسانی کی طرف آتے ہیں، جو اعداد و شمار ہمارے پاس ہیں اس کے مطابق بلوچستان میں جو انفیکٹڈ کیسز ہیں وہ سندھ اور پنجاب کی نسبت بہت کم ہیں، آپ کے خیال میں اس کی وجہ یہ ہو سکتی ہے کہ وہاں ٹیسٹنگ کی فیسلٹیز کم ہیں، یا یہ کہ لوگ بہت دور دراز علاقوں میں رہتے ہیں اور اس لیے ایک دوسرے کو اتنا انفیکٹ نہیں کر رہے؟
آف کورس اگر ہم بلوچستان اور باقی تمام صوبوں کا، کے پی کے علاوہ تمام صوبوں کا اگر ہم تقابل کرتے ہیں تو ہماری پاپولیشن سب سے کم ہے، کہ ہمارے دور دراز علاقوں اور قلیوں سے بھی اب آواز آ رہی ہے کہ وہاں پر بھی گھروں میں 2-4 بندے ان کی فوتگیاں ہو رہی ہیں، اور ان ریزن کی وجہ سے ہو رہی ہیں کہ بندہ بالکل فٹ تھا، ٹھیک ٹھاک تھا، بیمار ہوا 2-3 دن، کووڈ والے سیمپلز بتا رہے ہیں اور اس کے بعد اس کی ڈیتھ ہو گئی۔
ڈاکٹر شمائل، جو سرکاری ہسپتال ہیں ان میں سن رہے ہیں کہ بستر کم ہو رہے ہیں، وینٹیلیٹرز کم ہو رہے ہیں، دوائیں کم ہو رہی ہیں، کیونکہ آپ نجی ہسپتال چلاتے ہیں تو آپ کی طرف بہت زیادہ رش ہوتا ہوگا، لیکن کیا اس کا نتیجہ یہی ہے کہ جو نان افورڈنگ لوگ ہیں وہ ان کے لیے کوئی سہولت اس وقت دستیاب نہیں ہوگی؟
جو جو یہ بیماری تیزی سے پھیلی ہے اب جو پبلک کے ہسپتال ہیں ان کے اوپر ایک دم پریشر آیا ہے, ان کے بیڈز ناکافی ہیں. تو یہ اس وقت سچویشن ہے پبلک ہاسپٹلز کی. میں اپنے ذاتی مشاہدے سے آپ سے شیئر کر سکتا ہوں کہ میں روزانہ بات کرتا ہوں اور مجھے اسلام آباد راولپنڈی سے یہی فیڈ بیک مل رہا تھا کہ بیڈز اویلیبل نہیں تھے یا ان کے پاس سہولیات نہیں تھیں. اس کے علاوہ جو نجی ہسپتال ہیں وہ تقریباً پہلے 18 کے قریب تھے پنجاب کی سطح پہ, ابھی ریپڈلی ہر کام ریپڈلی ہو رہا ہے چونکہ کرونا بھی ریپڈلی پھیل رہا ہے, تو ریپڈلی جو ہے وہ 45 ہسپتال جو ہیں وہ آن لائن لانے کی کوشش کی جا رہی ہے نجی, اور اس کے بعد امید کی جاتی ہے کہ وہ کچھ حصہ ادا کریں گے. سندھ میں بھی اسی طرح 800 بیڈ جو ہیں وہ ایڈ کیے جا رہے ہیں, جس میں ایمرجنسی کے جو جن کو آکسیجن دینے کی ضرورت ہے ماڈریٹ ٹو سیویئر وہ ہوں.
ڈاکٹر آفتاب کاکڑ, جو WHO نے کہا ہے کہ اسمپٹومیٹک جو ہیں لوگ وہ بھی ابھی وائرس ٹرانسمٹ کر رہے ہیں, آپ کے خیال میں یہ کتنی ایک بنیاد بنی ہے کہ جتنی تیزی سے اس وقت پاکستان کے اندر کورونا وائرس پھیلا ہے؟
بیسیکلی WHO کو آپ نے دیکھا ہوگا پچھلے کئی دنوں سے وہ اپنے سٹیٹمنٹس چینج کرتے رہتے ہیں, کوئی ریسرچ ہوتا ہے تو وہ اس ریسرچ کے بیس پہ یہ لوگ بات کرتے ہیں. وائرس بہت ہی وائڈلی اسپریڈ کر چکا ہے. میں بیسیکلی پولیو کو بھی ڈیل کرتا ہوں, دیکھتا ہوں بلوچستان پروگرام پولیو پروگرام کو. ہم نے کوئی ایک ڈیٹا کلیکٹ کیا ہے جو ڈیتھس ہوئی ہیں اور انرپورٹڈ ڈیزیز کو ہم ڈیتھس کہتے ہیں لیکن ہے وہ کووڈ ہی سائن سپٹم, تو تقریباً آلموسٹ 700 to 800 ہمیں ایسے کوئٹہ پشین اور قلعہ عبداللہ میں ایسے ڈیتھس کا ڈیٹا کلیکٹ ہوا ہے جس میں یہ کہا جا رہا ہے کہ وہ انرپورٹڈ ہے لیکن ان کے سائن سپٹم وہی کووڈ ٹائپ کے ہیں, جیسے کہ وہ ٹمپریچر کف وغیرہ. دیکھیں ہمارے پاس ٹیسٹنگ کیپیسٹی نہیں ہے. اب میں ڈیٹا انالائز کر رہا تھا ہماری ٹیک کی پریزنٹیشن کی, بلکہ میٹنگ تھی ٹیکنیکل ایڈوائزری گروپ جو پورے گلوبلی اس کو پولیو پروگرام کو دیکھتے ہیں, اس میں تو ہمارا کووڈ کے انالائسز بھی ہم نے کی تھی. اس میں ہمارے کافی سارے ڈسٹرکٹس گرین آتے ہیں جس میں یہ کہ کیسز اس طرح کے رپورٹ ہی نہیں ہو رہے ہیں. اب 1000 kilometers سے کون بندہ آئے گا کوئٹہ میں ٹیسٹ کرنے کے لیے؟ کتنے بندوں کو آپ لا سکو گے؟ کتنے لوگوں کا سیمپل کلیکٹ کر کے آپ کوئٹہ لائیں گے ان کے ٹیسٹ کرنے کے لیے؟ زوب ڈویژن کی میں نے وزٹ کی تھی کوئی منتھ پہلے, تو ایک منتھ پہلے ہی وہاں پہ آؤٹ بریک ہیوج چل رہی تھی. اب ہم جب دیکھتے ہیں ڈیٹا انالائز کرتے ہیں, ہم لائن لسٹ دیکھتے ہیں تو زوب ڈویژن کے ہمارے پاس ہمارے کافی سارے ریلیٹو کی ڈیتھس ہوئی ہے ان رپورٹڈ, ان کو پتہ ہی نہیں کیے کہ, لیکن جب ہم سائنس سپٹم کا پوچھتے ہیں تو وہ بتاتے ہیں کہ بھائی یہ تو کووڈ لائک ہے. اور کچھ لوگوں کا میں نے سیمپل کلیکٹ کیا تھا جب ہم نے ٹیسٹ کیا وہ پازیٹو آیا.
ڈاکٹر شمائل, آپ کے خیال میں یہ ڈیتھ کیونکہ رپورٹ نہیں ہو رہے ہیں اس واسطے اتنی کم تعداد بتائی جا رہی ہے؟
جی, میں ڈاکٹر آفتاب سے اگری کروں گا. میں خود پرسنلی بے تحاشا لوگوں کو جانتا ہوں جنہوں نے اپنے تمام سمٹمز کے باوجود کووڈ ٹیسٹ نہیں کرایا. یہ صرف شہروں کی فیسلٹیز ہیں جہاں پر کوئٹہ ہو گیا یا کراچی, لاہور, پشاور, ان جگہوں پہ یہ تھوڑی بہت جو آپ کے ٹیسٹ آ رہے ہیں ان کے نتیجے میں یہ پتہ چل رہا ہے. تو ڈیفینیٹلی اگر ہم آج کے نمبرز دیکھیں تو یہ نمبرز کو ہم بہت سیفلی, میں کنزرویٹیولی کہہ رہا ہوں, اس کو 10 سے ملٹیپلائی کر دیں تو یہ ایک ایسٹیمیٹ ہے کہ جو ایکچوئل نمبرز ہیں. اور یہ اتنی تیزی سے پھیل رہا ہے, کوئی بھی ہاسپٹلز پبلک جتنے مرضی بھی ہاسپٹلز اپنے بیڈز انہینس کر لیں وہ اب اس کا مقابلہ نہیں کر سکتے.
ڈاکٹر آفتاب, آپ ہی بتائیں کہ کیا قباحت ہے کہ لوگ ماسک پہن کے کام نہ کریں؟
میں بالکل آپ کی بات سے میں اگری کرتا ہوں. اکارڈنگ ٹو مطلب سچویشن ہم نے اڈاپٹ کرنا ہے. ایشو یہ ہے اتنے لوگ ہاسپٹلز میں ایڈمٹ ہو رہے ہیں تو کیا اس چیز کو ہم بیئر کر سکتے ہیں کہ ہمارے ڈاکٹر بھی مرے, عام عوام بھی مرے؟ ہم نے بیسیکلی گیدرنگس کو اوائڈ کرنی, شادیاں ہو رہی ہیں ابھی ہمارے یہاں پہ, جمعے کی نماز میں ہمارے ایک مسلک کہتی ہے کہ ہم جائیں گے, دوسرے مسلک نے کہا کہ ہم یہ کریں. دیکھیں یہ چیزیں ہمیں اب چھوڑنی پڑے گی. ہم ہزاروں لاکھوں لوگوں کو ایک بیماری کی وجہ سے نہیں مارنا چاہتے, نہ ہم مارنے دیں گے. ہم تو اپنی کوشش کریں گے, گورنمنٹ کو بتاتے رہیں گے کہ ہم نے لوگوں کو نہیں مارنا. میں ایک چیز بتاؤں, دیکھیں کوئی بھی بھوک سے انشاءاللہ مجھے یقین ہے پاکستان میں کوئی نہیں مرے گا, لیکن بیماری جس طریقے سے پھیل رہی ہے, خدا نخواستہ آنے والا ٹائم اس سے بھی زیادہ عبرتناک اور ڈیزاسٹر ہوگا.
ریاض ریسانی، آخر میں صرف آپ یہ بات بتائیں کہ ہم تو اپنے چینل سے بتاتے رہتے ہیں لوگوں کو کہ ان کو احتیاط کرنا چاہیے، ماسک پہننا چاہیے، ہاتھ دھونے چاہیے، لیکن وہاں کا جو مقامی میڈیا ہے وہ کس حد تک اپنا کردار پورا کر رہا ہے اس سلسلے میں؟
جی بالکل میڈم، میڈیا اپنا رول ادا کر رہا ہے، مگر جن لوگوں کے لیے میسج کنوے کیا جا رہا ہے ان لوگوں کے بھی کچھ لمیٹیشنز ہیں جو کہ انوائڈیبل ہیں، کیونکہ آپ کے پاس دو آپشن آتے ہیں کہ اگر آپ یا تو باہر نکلیں گے تو کرونا سے مریں گے، اور اگر نہیں نکلیں گے تو بھوک سے مریں گے۔ دیکھیں میں کئی لوگوں کو جانتا ہوں کہ جو ویل آف ہیں، جو افورڈ کر سکتے ہیں ٹریٹمنٹس وغیرہ، ہماری طرف بہت اسکارسٹی ہے میڈیکل فیسلٹیز کی، تو لوگوں کو کراچی جب جا رہے ہیں تو کراچی کے آلریڈی جو میڈیکل فیسلٹیز ہیں وہ اوور برڈنڈ ہیں، تو وہ لوگ ایسے ہیں جو سفر کرتے ہوئے اکثر لوگ فوت ہو رہے ہیں۔ تو میں ریکویسٹ کروں گا گورنمنٹ سے کہ جی کم سے کم اس وقت جتنے ہمارے سے جو پرائیویٹ ہاسپٹلز ہیں وہ آگے آنا چاہیے، ہر پرائیویٹ ہاسپٹل میں آئی سی یوز کھولنے چاہیے، ہر پرائیویٹ ہاسپٹل کو بہترین اکوپمنٹ دینا چاہیے، جو لوگ افورڈ کر سکتے ہیں اب وہ بھی رول رہے ہیں۔
بہت شکریہ، ہمارے ساتھ تھے ایشین ڈیولپمنٹ آرگنائزیشن کے کنوینر ریاض ریسانی اور ڈاکٹر آفتاب کاکڑ، انفیکشس ڈیزیزز کے اسپیشلسٹ ہیں جو ہنگامی مرکز ہیں اس میں کووڈ 19 کے فوکل پوائنٹ کوآرڈینیٹر ہیں، اور ان کے ساتھ تھے ڈاکٹر شمائل آرائیں جو کئی نجی ہسپتال چلاتے ہیں۔ بہت شکریہ آپ لوگوں کا۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر۔ دن ہو یا رات، جب دل چاہے اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
پاکستان کے نئے بجٹ میں دفاع کا کیا حصہ ہے، اس بارے میں سنتے ہیں مدثرہ منظر کی ایک رپورٹ۔
پاکستان کے 2020-21 کے بجٹ کے اعلان کے بعد کی تفصیلات سے معلوم ہوا ہے کہ اس کے دفاعی بجٹ میں 11.9% اضافہ کر دیا گیا ہے۔ اس بارے میں لیفٹیننٹ جنرل ریٹائرڈ امجد شعیب کہتے ہیں کہ بجٹ میں یہ اضافہ دراصل ایسے منصوبوں کی تعمیر کے بارے میں ہے جو سول مسلح فورسز کے استعمال میں آئیں گے۔
دیکھیں بجٹ میں انہوں نے ایک کام غلط کیا جو سول ورکس حکومت نے کروانے تھے، اور وہ بھی منسٹری آف انٹیریئر کے حساب میں آتے ہیں، لیکن وہ ادھر بجٹ میں انہوں نے دکھائے ہیں ڈیفنس بجٹ میں۔ بنیادی طور پہ ہیں یہ سارے وہ جو حفاظتی فینس لگائی جا رہی ہے بارڈرز کے ساتھ ساتھ، اس کے پیسے ہیں، اور اس کے ساتھ جو فورس بنائے جا رہے ہیں، اب یہ استعمال ہوں گے سول آرم فورسز کریں گے، یعنی ان کے جو چھوٹے چھوٹے فورس بن رہے ہیں ان میں ایف سی بیٹھے گی، وہ فرنٹیئر کور نے استعمال کرنے ہیں، لہذا یہ فرنٹیئر کور جو ہے یہ منسٹری آف انٹیریئر کی ٹروپس ہیں، سول آرم فورسز کہلاتی ہیں، تو ان کے حساب میں جانا چاہیے تھا، لیکن انہوں نے چونکہ پرپوزل آرمی کی طرف سے آئی ہوئی تھی تو انہوں نے ان کو ڈیفینس بجٹ میں شامل کر دیا۔ پچھلے سال یہ تقریباً کوئی 4 پوائنٹ، یعنی جو ایکچوئل بجٹ تھا اس سے کوئی 4.5% انہوں نے زیادہ دیا، اور وہ خرچہ آیا افغانستان پہ جو فینس لگی اس سائڈ پہ۔ اس سال انہوں نے ایران کا بھی، پاکستان آرمی نے تجویز کیا کہ ایران سائڈ پہ بھی فینسنگ کریں، کیونکہ سی پیک کے تحفظ کے لیے یہ مسئلہ آ رہا تھا کہ وہاں سے ٹیررسٹ ہو رہے تھے اٹیکس وغیرہ، تو انہوں نے 4.5% اس کے لیے بھی کر دیا اضافہ۔ اب وہ دونوں چیزیں بجٹ میں ہیں، اور غالباً اس کا کنفیوژن اس وجہ سے ہے کہ کنسٹرکشن جو ہے وہ آرمی کروا رہی ہے، جبکہ یہ ہے کام سول آرم فورسز کے لیے، اور پیس ٹائم میں وہی استعمال کریں گے، وہی یہاں بیٹھے ہوں گے۔
امتیاز عالم ایک سینئر صحافی ہیں، انہوں نے کہا کہ اکثر ہوتا یہ ہے کہ ہر سال جب بجٹ پیش کیا جاتا ہے تو اس میں ظاہر کیے گئے اخراجات بعد میں بڑھ جاتے ہیں، خاص طور پر پاکستان کے دفاعی بجٹ میں اضافہ کرنا پڑتا ہے، اور اس کی وجہ پاکستان کی سرحدوں کی صورتحال بھی ہے۔
ہوتا یہ ہے کہ ہر دفعہ جب بجٹ پیش ہوتا ہے اس سے جب ریوائز کیا جاتا ہے تو دفاع کا بجٹ خاص طور پر بڑھ جاتا ہے، اور بھی بڑھتے ہیں کیونکہ ہمارے ایسٹیمیٹس ہم عام طور پر کرتے ہیں، کم خرچے زیادہ ہو جاتے ہیں، لیکن ڈیفینس کے ابھی بھارت سے جو ٹینشن چل رہی ہے، اوپر اس سے افغانستان میں سب معاملہ فائنل سٹیجز میں ہے، پھر یہ ہے کہ ہمارا جو پاور سٹرکچر ہے، پولیٹیکل اکانومی جو ہے اس کی، اس کا بڑا فیکٹر ہے کہ یہ خرچے کم ہو سکتے ہیں۔
جنرل شعیب بھی کہتے ہیں
وہ پچھلے سال بھی جب یہ انہوں نے ایکسپینڈیچر بڑھا ہے تو وہ یہی تھا کہ انہوں نے وہ فینس ایکسٹینڈ کرنی شروع کی تو اس پہ گورنمنٹ کو ایکسٹرا دینا پڑا، तो गवर्नमेंट ने इस साल उसको कैटर कर लिया, वरना बजट में पिछले साल 4.5 इंडिकेटेड नहीं था, ये बाद में शामिल हुआ जब ये प्रपोजल बनी कि जनाब इसको अफगानिस्तान और ईरान दोनों को लिंक करके यहाँ पे फेंस बनाई जाए।
इम्तियाज आलम कहते हैं पाकिस्तान की मुसल्ला अफवाज के बिजनेसेस की सिविल फेज में काफी तौसी हुई है।
देखिए काफी एक्सपेंशन हुई है सिविलियन फेज में, आर्मी के बिजनेस, आर्म फोर्सेस के बिजनेसेस की, एस्टेट बिजनेस देख ले आप, इसी तरह बहुत सारे बड़े इदारे हैं जैसे NDMA है, जैसे खुद CPAC हो गया, नेशनल लॉजिस्टिकल सेल है, फ्रंटियर वर्क्स ऑर्गेनाइजेशन है, अब तमाम बड़े ठेके भी तामीरात के इन्हें ही मिल रहे हैं, उससे भी काफी पैसा अफवाज को मिलता होगा। अब ये कैलकुलेट करने की जरूरत है कितना फौज के खराजात इन जराए से कितने पूरे हो सकते हैं, लेकिन यहाँ पे कोई जो मामला ऐसा है ना ही इकोनॉमिस्ट ना ही सियासतदान इस पोजीशन में है कि वो कोई रियलिस्टिक बात कर सकते हो।
इक्तिसादी माहिर और कंसल्टेंट कैसर बंगाली का भी कहना था कि फौज अब ऐसे कमर्शियल मंसूबों में उलझ रही है जो उसे जेब नहीं देते।
दो बातें इसमें है, पहली बात ये है कि जो उनके कमर्शियल एंटरप्राइजेस हैं उन पैसों से डिफेंस के एक्सपेंडिचर वो बजट में नहीं जाता, उनके जो प्रॉफिट्स हैं वो उन्हीं के इदारों में रहते हैं, उनकी जो इनकम है, उनके जो रेवेन्यूज हैं वो गवर्नमेंट ऑफ पाकिस्तान के ट्रेजरी में नहीं जाता, डिफेंस एक्सपेंडिचर टोटल ये बजट से लेते हैं। दूसरा ये है कि सवाल पैदा होता है क्या फौज का काम है कमर्शियल एंटरप्राइजेस चलाना, मतलब यहाँ तक के अब तो धोबी का काम भी इन्होंने शुरू कर दिया, देयर इज अ आर्मी, एक लॉन्ड्री है इनकी, मीट प्रोसेसिंग प्लांट है और बुचर्स शॉप है फौज की, तो ये क्या फौज का काम है? मैं अपने कपड़े दे सकता हूँ फौजी लॉन्ड्री को, मैं फौजी मीट शॉप से जाके खरीद सकता हूँ, अस्करी बैंक है मैं अपना अकाउंट खोल सकता हूँ, सबके लिए है, लेकिन वो प्राइवेट सेक्टर से कम्पीट करते हैं फिर, और प्राइवेट सेक्टर की स्पेस रिस्ट्रिक्ट हो जाती है चूंकि इनको तो एक किस्म की बैकअप है स्टेट की, इनका इनके इनके बहुत सारी इन्वेस्टमेंट्स स्टेट से अंडररिटन होती है इनफॉर्मली।
लेफ्टिनेंट जनरल अमजद शुएब कहते हैं कि पाकिस्तान में फौजी फाउंडेशन ऐसा इदारा है जो फौजियों और उनके अहले खाना की फलाह का काम करता है और अपने तमाम अखराजात खुद बर्दाश्त करता है, इसके अलावा बाद सिविल इदारों में फौज का शेयर सिर्फ 43% है और अगर ये इदारे अच्छी कारकर्दगी दिखाएं तो 57% फायदा सिविल हुकूमत ही को होगा।
जितना वेलफेयर का काम है वो आर्मी 100% अपने जराए से करती है, हुकूमत से एक पैसा नहीं लिया जाता। मसलन जो आप देखिए कि हम शहदा को बहुत लुक आफ्टर करते हैं, उनको घर बना के दिए जाते हैं, उनके बच्चों को पढ़ाया जाता है, जिनके आज़ा नहीं रहे उनको पूरी जिंदगी के लिए एक साथ मुलाजम दिया जाता है कि वो उनको चला सके, या उनको फिर उनको ये ऑटोमेटिक व्हील चेयर्स और मुख्तलिफ चीजें जो उनकी जिंदगी थोड़ा बहुत नॉर्मलाइज कर सके उसके लिए पैसा मिलता है हमें, जो जो हमारे आर्मी वेलफेयर डायरेक्टरेट है वहां से, आर्मी वेलफेयर के प्रोजेक्ट है ये फौजी फाउंडेशन से, फौजी फाउंडेशन ने यहाँ पे प्लांट लगा के दिया है। जब से ये वॉर ऑन टेरर का मसला आया तो लोगों के आजाज आया होना शुरू है, तो उस पे फौजी फाउंडेशन ने आर्टिफिशियल लेंस का प्लांट लगा के दिया आर्मी को फ्री, मतलब अपने वेलफेयर के पैसों से, तो गवर्नमेंट से कोई पैसा नहीं लिया जाता। तो अक्सर लोग इतराज करते हैं कि ये जो आर्मी ने बिजनेस खोला हुआ, आर्मी के बिजनेस उसमें सिर्फ 43% है, जितने भी अदारे हैं, फौजी फर्टिलाइजर है, फौजी सीमेंट है, बैंक है आपका अस्करी बैंक है, इनमें आर्मी का हमारी फाउंडेशन का, फौजी फाउंडेशन का सिर्फ 43% शेयर है, 57% शेयर जो है वो पब्लिक का है या गवर्नमेंट के उन लोगों के हैं जो कि बैंकों का होगा, आम आदमी के शेयर होंगे। तो इनको अच्छी तरह अगर चलाया जाता है तो 57% जो है वो सिविलियन फायदा उठा रहे हैं।
पाकिस्तान में फौजी अफसरों को सिविल ओहदों पर तैनात किए जाने की रिवायत रही है, मौजूदा हुकूमत ने भी बास अहम ओहदों पर फौजी माहरीन तैनात किए हैं, इस बारे में जनरल शुएब का कहना है।
नहीं इतना नहीं, बात यह है कि ये इशू आजकल बड़ा उछाला गया है, असल चीज ये है कि जो भी रिटायर्ड आदमी है वो पेंशनर है और पेंशन लेता है, लेकिन वो अगर कोई तनख्वाह ले तो पेंशन उसकी बंद कर दी जाती है, सो वो एक तरफ से पैसे लेगा, गवर्नमेंट को ये सूट करता है, गवर्नमेंट को उसमें बचत होती है, एक इकोनॉमिक फैक्टर भी है, फिर आप देख लीजिए कि उन लोगों की एक अपना डिसिप्लिन है जो बेहतर तरीके से डिलीवर करते हैं। एक इन्होंने ये आसम सलीम बाजवा को लिया है जो कि کوآرڈینیٹنگ ہیڈ کوارٹر جو ہے ہمارا سی پیک کا, اس کو لک آفٹر کر رہے ہیں, ہی از جسٹ اے کوآرڈینیٹر, اور دوسرا ان کے نیچے سیکورٹی ہے, اور سیکورٹی جو ہے وہ اس کی گارنٹی پاکستان آرمی نے دی ہوئی ہے چائنا کو, یعنی چائنا کے ساتھ یہ کنڈیشن تھی کہ پاکستان آرمی اس کی سیکورٹی کی ذمہ داری لے, تو وہاں پہ ایک ریٹائرڈ آفیسر کو رکھا گیا اس وجہ سے کہ وہ سیکورٹی والے ایلیمنٹس اس کے نیچے ہیں.
انہوں نے ماضی میں پاکستان سٹیل ملز اور پی آئی اے میں فوجی افسروں کی بہتر کارکردگی کی مثال دی.
اب سٹیل مل جنرل قیوم چلا رہے تھے 2008 میں, انہوں نے چھوڑی 2007 میں, اس وقت 20 ارب روپے کا پروفٹ تھا.
کیسے بنگالی نے اس سے اتفاق نہیں کیا؟
کسی ادارے کو 2 سال کے لیے منافع بخش کرنا بہت آسان ہے, کیونکہ میں اکانومسٹ ہوں اور مجھے پتا ہے کس طرح یہ ہو سکتا ہے. مطلب اگر میں نے پرانا اسکریپ بیچ دیا تو اس وقت ریونیو بڑھ گیا, پروفٹ میں چلا گیا. جب جنرل مشرف وہ آئے تھے تو ایک فارمر آئی ایس آئی کے ڈی جی تھے جو ریلوے منسٹر بن گئے تھے, تو انہوں نے کہا میں 6 مہینے میں ریلوے کو خسارے سے پروفٹ میں لے آؤں گا, اور ان کا طریقہ یہ تھا کہ جو ریلوے کی زمین پہ کچی آبادیاں ہیں جو 40-40 سال سے وہاں پر ہے, ان کچی آبادیوں کو ہٹا کے زمین بیچیں گے تو ریلوے پروفٹ میں آ جائے گا. کمال کی بات تو یہ ہوتی کہ جو ریفارم کرتے ان کے دور میں, فوجی دور میں, اور وہ اس کی وجہ سے ایک مضبوط ادارہ کھڑا ہو جاتا آگے چل کے.
انہوں نے کہا کہ ریٹائرڈ ہی نہیں حاضر فوجی افسر بھی بعض عہدوں پر تعینات کیے گئے ہیں. انہوں نے کہا کہ ایسے افسر پینشن بھی لیتے ہیں اور تنخواہ بھی. انہوں نے کہا کہ اس کی مثال کراچی میں تعینات رینجرز ہیں جو 2 تنخواہیں لیتے ہیں. لیفٹیننٹ جنرل امجد شعیب نے وائس آف امریکہ سے بات کرتے ہوئے کہا کہ فوج اپنے تعمیراتی منصوبوں کے اخراجات اپنے وسائل سے پورے کرتی ہے, اور اس کا ہاؤسنگ کا شعبہ اتنا بہتر اور منظم ہے کہ حکومت نے بھی اسے ہاؤسنگ کے اپنے منصوبوں کے لیے قابل قدر جانا ہے.
پھر ہاؤسنگ کا جو گورنمنٹ نے بنایا ایک, اس نے ایک لیفٹیننٹ جنرل لیا ہے اور ایک آدھ اور ابھی اس کو اسسٹنٹ میجر جنرل کے طور پہ دیا گیا ہے. گورنمنٹ نے کہا کہ جی آپ کے اتنے سکسیسفل ہاؤسنگ پروجیکٹ ہیں, آپ اپنے سارے سروس کو دیتے ہیں اور بناتے بھی آپ بڑی کم قیمت میں ہیں, تو ہمیں اپنی آپ کی ایکسپرٹیز چاہیے, تو اپنے لوگ دیں. سو ان کو 2-1 آفیسر وہاں سے دیے گئے جو ہاؤسنگ ڈائریکٹریٹ چلا رہے تھے.
تاہم قیصر بنگالی کہتے ہیں کہ ہمیشہ ایسا نہیں ہوتا کہ فوج کی یہ تعمیرات پائیدار رہی ہوں.
یہ مت ہے. بہت ساری کراچی میں ایک پل بنایا گیا, کانٹریکٹرز فوجی تھے, 15 دن کے بعد وہ پل گر گیا. وہ انکوائری ہوئی لیکن کوئی بات آگے دوبارہ میڈیا میں نہیں آئی. ابھی کراچی میں انہوں نے گلہری ایکسپریس وے بنایا جنرل مشرف کے دور میں, تو جو بنانے کا سارا جواز یہ تھا کہ جو ہیوی ٹریفک ہے وہ میں سڑکوں سے ہٹ کے ہی ایکسپریس وے پہ چلا جائے گا. جب ایکسپریس وے بن گیا تو اب ہیوی ٹریفک اس پہ الاؤڈ نہیں ہے. جب معلوم کیا اب یہ کیوں الاؤڈ نہیں ہے, اور انہوں نے کہا جی یہ بہت کمزور ہے, ہیوی ٹریفک ہینڈل نہیں کر سکتا.
پاکستان میں ملک کو دہشت گردی کے عفریت سے محفوظ رکھنے کے لیے فوج کی خدمات اور قربانیاں نہ صرف موجودہ حالات میں پاکستان کے لیے اثاثہ ہیں بلکہ تاریخ میں بھی رقم ہو چکی ہیں. تاہم معاشرے میں فوج اور سویلین کا فرق موجود ہے, اور اس فرق کو دور کرنے کے لیے شاید کوئی ماہر موجود نہیں ہے. مدثرہ منظر, وائس آف امریکہ, واشنگٹن.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو اب ایپ سٹور پر بھی دستیاب ہے.
اور سامعین, اس رپورٹ کے ساتھ ہی ہمارا آج کا یہ پروگرام ختم ہوتا ہے. آئندہ پروگرام میں دوبارہ ملاقات ہوگی. اس وقت تک کے لیے شہناز عزیز کی جانب سے خدا حافظ.
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور